दुई को 41 देखि 47 तब जतिले आनन्दसित उनको वचन ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए अनि त्यही दिनमा प्राय 3,000 मानिसहरू तिनीहरूमा थपिए अनि तिनीहरू प्रेरितहरूका शिक्षामा संगतिमा रोटी भसाइमा र प्रार्थनाहरूमा दृढतापूर्वक लागिरहे अनि हरेक मानिसलाई डर भयो अनि प्रेरितहरूद्वारा अनेकौं अचम्मका काम र चिन्हहरू गरिए अनि विश्वास गर्नेहरू सबै एकै साथ थिए र तिनीहरूका सबै थोकहरू साझा थिए अनि तिनीहरूले आफ्ना सम्पत्ति र सामानहरू बेचेर हरेकलाई खाँचो परे अनुसार ती सबै मानिसहरूलाई बाँडिदिन्थे अनि दिनहुँ मन्दिरमा एक मनको भई लागिरहँदै र घर घरमा रोटी भाँच्दै तिनीहरूले आआफ्ना भोजन आनन्दसित र चोखो हृदयले खान्थे परमेश्वरको प्रशंसा गर्थे र सबै मानिसहरूबाट कृपा पाउँथे अनि दिनहुँ प्रभुले मुक्ति पाउनेहरूलाई मण्डलीमा थप्नुहुन्थ्यो। प्रार्थना गर। प्रभु हामीलाई सहायता गरिदिनुहोस् तपाईँको वचनबाट सिक्नको लागि। तपाईँ बोल्नुहोस् प्रभु, तपाईँको जिउँदो वचन हो यो अनि बोल्नलाई यसको ठिक अर्थहरू अर्थहरू दिनलाई र हरेकलाई प्रभु यो प्रभुको वचन हो भन्दै लिनलाई पनि सहायता गरिदिनुहोस्। प्रभु यो मण्डलीको उन्नति गरिदिनुहोस्। तपाईँको आफ्नो मण्डली हो, तपाईँले आशिष दिनुहोस्, तपाईँले प्रेम गर्नुहुन्छ, आफ्नो शरीर थान्नुहुन्छ, स्याहार सुसार पालन पोषण गर्नुहुन्छ र यसलाई पवित्र बनाउँदै लानुहुन्छ तपाईँको वचनद्वारा हो अनि यो विश्वास योग्य साथ प्रचार गर्न सकौँ। प्रेत प्रभु धन्यवाद छ। प्रभु यीशुको नाममा आमेन। प्रेत दुईको 41-47 हामी पढ्यौँ अनि हामी चाहिँ विषय एउटामा केन्द्रित भइरहेका छौँ। त्यो चाहिँ के भने कसरी मण्डली सदस्य एउटा विश्वास योग्य फलदायी मण्डली सदस्य बनेर प्रभुको सेवा गर्ने हरेक व्यक्ति कसरी प्रभुलाई पाएपछि एउटा बाइबलीय नयाँ नियम मण्डली यहाँ पालुङ मण्डलीमा छौँ यहाँ कसरी म विश्वास योग्य भएर प्रभुलाई खुसी पारौँ त्यो विषयमा चाहिँ हामी सिक्न लागिरहेछौँ। अब आज धेरैवटा झुटा मण्डलीहरू छन् जुन मण्डली जुन मण्डलीले नयाँ जन्मको प्रचार गर्दैन त्यो झुटो मण्डली हो। किनभने योहन्ना 3:3 प्रभु येशूले भन्नुभयो, साँचो साँचो म तिमीलाई भन्दछु यदि कोही मानिस नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्यलाई देख्न सक्दैन। भनेपछि नयाँ जन्म नपाइकन एउटा व्यक्ति परमेश्वरको राज्यभित्र पस्न पाउँदैन, उसले देख्न पनि सक्दैन। नयाँ जन्म अनिवार्य छ। त्यसैले जुन मण्डलीले यो प्रचारै गर्दैन नयाँ जन्मको साँचो जीवन परिवर्तनको अनि साँचो मुक्तिको प्रचार गर्दैन त्यो झुटो मण्डली हो। धेरै मण्डलीहरू छन् अनि नयाँ जन्मको प्रचार गर्ने मण्डलीहरू साँचो मण्डलीहरू त्यहाँ छन् तर ती मण्डलीहरूमा पनि सबै मण्डलीहरू नै उत्तिकै बलियो चाहिँ छैन। याद गर्नुहोस् प्रकाशको पुस्तकको 2-3 7 मण्डलीहरूलाई प्रभु येशूले सन्देश दिनुभएको थियो अनि ती मण्डलीहरू सबै उत्तिकै बलियो थिएन। कुनै त एकदमै मन एउटा त धेरै मन तातो के अरे धेरै देखियो मन तातो मण्डली थियो लोदिसियाको मण्डली मन तातो मण्डली भनेको छ म मुखबाट तिमीलाई थुकिदिनेछु भन्नुभयो प्रभुले। अनि हामी चाहिँ जति छौँ अहिले जस्तो छौँ योभन्दा बलियो मण्डली हुन चाहिँ चाहनुपर्छ, साँच्चै नै चाहनुपर्छ। हामीसँग जति सत्यताहरू छ, जति बुझेको छौँ, जति जानेको छौँ, जति झुटो शिक्षाहरूबाट हामी जोगिएको छौँ, जति हामीले प्रभुको सुसमाचार सुनाएको छौँ सुनाउँदैछौँ, योभन्दा बढी हामी बलियो हुन एकदम चाहनुपर्छ। अनि हामीले जे जति देख्दछौँ जाँच्नुपर्छ। हामी आफैमा जे जति देख्दछौँ हामीले जाँच्नुपर्छ, होइन अरूलाई मात्रै जाँच्ने आफूलाई नजाँच्ने होइन, आफूलाई बाइबलद्वारा जाँच्नुपर्छ, जाँचिरहनुपर्छ। बाहिरकोलाई पनि हामी जे जति देख्दछौँ जाँच्नुपर्छ। जाँच्ने चाहिँ परमेश्वरको अकाट्य वचनद्वारा हो। अनि किनभने यो वचनमा चाहिँ प्रभु येशूले एउटा मण्डली, उहाँको मण्डली जो निर्माण गरिदिनुहुन्छ, एउटा स्थानीय मण्डली कस्तो हुनुपर्छ भनेर जति जान्नुपर्छ सबै बताइदिनु भएको छ हामीलाई। ग्रिक भाषामा मण्डलीलाई एक्लेसिया भनिन्छ, बाहिर बोलाइएको अथवा निकालिएको, बाहिर बोलाइएको सभा भनेको एक्लेसिया। अनि अन्य जातिहरूलाई भेट्दै बोलाउँदै हुनुहुन्छ, निकाल्दै हुनुहुन्छ आफ्नो नामको निम्ति। यो एक्लेसिया भन्ने शब्द चाहिँ नयाँ नियममा 115 पटक पाइन्छ, मैले गनेकी छु 115 पटक। अनि दुईचोटि बाहेक है अरू 113 पटक चाहिँ जहिले पनि प्रभुले निर्माण गरिरहेको मण्डलीको कुरा गरेको छ, म आफ्नो मण्डली बनाउनेछु जुन भन्नुभयो नि त्यसैको कुरा गरिरहनु भएको छ 113 पटक। बाह्रले है भनेपछि हरेक पद तपाईँले लिएर शब्द के अरे क्रम शब्द लिने अनि सबै छ कि छैन त्यसमा होइन, त्यो सबै सङ्कलन गर्नुभयो भने धेरै कुरा बुझ्नुहुन्छ। अनि त्यतिमा सीमित हुँदैन, कतिचोटि त्यो शब्द नभए पनि मण्डलीको कुरा गरिरहन्छ धेरै पटक। अनि त्यो दुईचोटि अरू पटक चाहिँ एउटा अर्कै खालको समूहको कुरा गरिरहेछ, अनि त्यसको लागि पनि प्रयोग हुन्थ्यो है, तर दुईचोटि मात्र छ त्यो चाहिँ प्रेरित 7 र प्रेरित 19 त्यसमा अहिले चाहिँ हामी चाहिँ गइरहनु पर्दैन। पवित्र आत्माले चाहिँ जब यो बाइबल नयाँ नियम पहिलो शताब्दीमा लेखाउन थाल्नुभयो, उहाँले चाहिँ त्यो पहिलो शताब्दीको विभिन्न मण्डलीहरूको संक्षिप्त इतिहासहरू यहाँ अभिलेख गराउनु भयो। जस्तै पुरानो नियममा इजरायलको अभिलेख विस्तृत रूपमा पाइन्छ, नयाँ नियममा चाहिँ स्थानीय मण्डलीहरूको इतिहासहरू संक्षिप्त रूपमा पाइन्छ, जस्तो कि यरुसलममा भएको मण्डलीको यहाँ अभिलेख पाइन्छ, सिरिया देशको अहिले हालको सिरिया देशको एन्टियोकमा भएको मण्डलीको अभिलेख यहाँ पाइन्छ, त्यसपछि टर्कीको एफेससमा भएको मण्डलीको अभिलेख छ, त्यसपछि फिलिपी अहिलेको ग्रिस देशतिर पर्छ क्यारे युगोस्लाभिया अथवा फिलिपी भएको मण्डली, थेसलोनिकामा भएको मण्डली, कोरिन्थ त्यो चाहिँ ग्रिसमै हो मा भएको मण्डलीको अभिलेख र अनि अरू मण्डलीहरूको यहाँ पाइन्छ। अब प्रेरितको पुस्तकमा पढ्दाखेरि चाहिँ ती मण्डलीहरू कसरी सुरु भयो त्यसको इतिहास यहाँ संक्षिप्तमा पाइन्छ। अनि हामी के पाउँछौँ भने त्यो पढ्दाखेरि यो चाहिँ एउटा कुराको परिणाम रहेछ, यो स्थानीय मण्डलीहरू सुरु हुनु के कुराको परिणाम भने प्रभु येशूले चेलाहरूलाई दिनुभएको महान आज्ञा पालन गरेको कारणले यो मण्डलीहरू सुरु भएको छ। जहिले पनि मण्डली सुरु हुने चाहिँ है प्रभुको मण्डलीहरू चाहिँ महान आज्ञा पालन गरेको कारणले सुरु हुन्छ है, त्यही पाउँछ हामीले। तर जब हामी अब पत्रहरू पढ्न थाल्छौँ, रोमी कोरिन्थी गलाती कोरिन्थी यिनीहरू जब पढ्न थाल्छौँ है, त्यहाँ चाहिँ के पाउँछ भने यी मण्डलीहरू अब कसरी काम गर्नुपर्छ भन्ने कुराको शिक्षाहरू हामी पाउँछौँ त्यहाँ। अब एउटा प्रश्न कसैले है, यरुसलेममा भएको मण्डलीको बारेमा तपाईँलाई एउटा कुरा केही थाहा छ के? एउटा धेरैचोटि भन्नु पर्दैन, एउटा कुरा मलाई कसैले भन्नु छ हात उठाउनुमा चाहिँ यरुसलेममा भएको मण्डलीको बारेमा कसैलाई? एउटा मेरो कुरा त थाहा हुनु पर्ने, यरुसलेममा भएको मण्डली थाहा थिएन है। अब हेरौँ न त त्यसो भए के अरे परमेश्वरले चाहिँ हाम्रो लागि केही पाठहरू राखिरहनु भएको छ यरुसलेमको मण्डलीको बारेमा हामीलाई बताएर, अनि त्यो चाहिँ अहिले भर्खर मैले प्रेरित 2:41-47 पढेको छोटो एउटा भाग, उनीहरूको बारेमा अरू कुरा पनि छन्। पहिलो कुरा त यो चाहिँ सबभन्दा पहिलो मण्डली हो संसारमै, पहिलो मण्डली चाहिँ यरुसलेम इजरायलको राजधानी यरुसलेममा भएको मण्डली। अनि त्यो मण्डलीमा कति कुराहरू थियो अघि पढ्यौँ जुन चाहिँ हामीसँग अहिले छैन, जस्तो कि हामीसँग चाहिँ आश्चर्य कर्म गर्ने, चिन्ह चमत्कारहरू गर्ने दानहरू हामीसँग छैन। त्यो चाहिँ प्रेरितहरूका चिन्हहरू थिए, अनि हामीसँग प्रेरितहरू छैन, अनि त्यसैले चिन्ह चमत्कारहरू हामीसँग छैन, प्रेरितहरूसँगै ती अन्त भयो। अर्को कुरा चाहिँ यरुशलेमको मण्डलीले गर्ने एउटा अभ्यास पनि खास हामीसँग छैन, त्यो चाहिँ के भने उनीहरूले एक समयमा सुरुमा, सधैँ त होइन, सुरुमा चाहिँ के गरे भने उनीहरू 81,000-5,000 सङ्ख्यामा पुगेको थियो, अनि जब 3,000 सङ्ख्यामा पुग्दाखेरि त्यहाँ उनीहरूले सबै चिज साझा गरे। प्रभुले त्यसो गर त भन्नुभएको थिएन, तर उनीहरू राजी खुसी सबै सम्पत्ति पनि साझा गरेर उनीहरूले एक अर्काको खाँचोहरू पुरा गर्ने, अनि त्यसरी बाँडेर उनीहरूले चाहिँ थोरै बेरको लागि त्यसरी जीवन बिताए। पछि त्यसरी जीवन उनीहरू बिताए भनेको हामीलाई बताएको छैन, सिर्फ सुरुमा थियो, अनि त्यो प्रभुले गर्नुपर्छ भन्नु पनि भएको थिएन, तर गरेकोमा प्रभुले उनीहरूलाई हप्काउनु पनि भएको थिएन, उनीहरू चाहिँ आफ्नो राजी खुसीले गरेका थिए। अनि पछि चाहिँ त्यो निरन्तरता दिएको छैन, अनि त्यो आफैमा राम्रो राम्रो केही पनि भनेको छैन हामीलाई, आज्ञाको स्वरूप पनि दिएको छैन। अनि तर उनीहरू एकदम खुसी थिए, उनीहरू एकदमै खुसी साथ पुरै उनीहरू दिन तयार थिए एकअर्काको लागि अनि प्रभुको लागि भनेर, अनि त्यो गरेको थियो उनीहरूले। त्यो पनि खासमा अस्थायी रूपमा थियो, अनि त्यो चाहिँ एउटा स्वेच्छाले गरिएको थियो, आज्ञाको स्वरूप चाहिँ थिएन। अनि अर्को चाहिँ सायद विशेष परिस्थिति भएकोले त्यो गरिएको हुनसक्छ, होइन, त्यो विशेष परिस्थिति त थियो त्यो बेलामा, है, उनीहरू चाहिँ 81 समूहमा आबद्ध भएका थिए, अनि कतिको चाहिँ त्यहाँ धेरै खाँचोहरू विधुवाहरू त्यस्तो खालको परिस्थितिहरू थियो। तर यी कुराहरू नभए पनि, आश्चर्य कर्मको दानहरू हामीसँग नभए पनि, र उनीहरूले गरेको जुन सुरुको सबै चिज बाँड्ने अभ्यास हाम्रो बिचमा नभए पनि, चारवटा कुराहरू चाहिँ जुन उनीहरूले गर्थे त्यो चाहिँ हामीसँग छ, अनि हामीले गर्नुपर्छ, अनि त्यो चारवटा कुरा चाहिँ हामी हेर्न थाल्न चाहन्छौँ, र एउटा जस्तो अहिले हेर्न भ्याउँछौँ होला हामीले, त्यो चाहिँ हामीले 42 पदमा पढ्छ, यहाँ लेखेको छ, अनि तिनीहरू प्रेरितहरूका शिक्षामा, सङ्गतिमा, रोटी बचाइमा र प्रार्थनाहरूमा दृढतापूर्वक लागिरहे। यो चारवटा कुरामा चाहिँ यरुशलेमको मण्डलीको विश्वासीहरू चाहिँ एकदम लागिरहे। यो शब्द जुन दृढतापूर्वक लागिरहे भनेको छ, यो यसको माने चाहिँ हो निरन्तर एउटा कुरामा ध्यान दिन, त्यसको माने नै त्यही हो, निरन्तर अटुट रूपमा एउटा कुरामा ध्यान दिइरहे, चारवटा कुरा थिए उनीहरू ध्यान दिइरहे, है, कुनै कुरामा निरन्तर ध्यान दिनुलाई चाहिँ यसरी अनुवाद गरिएको छ, दृढतापूर्वक लागिरहे। यो शब्द चाहिँ 1:4 पनि छ, ए सरी 1:14 माफ गर्नुहोस्, हेर्नुहोस् त एकचोटि, प्रेरित 1:14, यी सबै एकै मनका भएर स्त्रीहरू येशूकी आमा मरियम र उहाँका भाइहरूसित प्रार्थना र बिन्ती चढाउनमा निरन्तर लागिरहे, निरन्तर लागिरहे, त्यही शब्द हो। 6:4 हेर्नुहोस् त, यही यरुशलेम मण्डलीको बिचमा चाहिँ त्यहाँ प्रेरितहरू दुईटा कुरामा निरन्तर लागिरहेको छ। प्रेरित 6:4 प्रेरितहरूले भन्छन्, तर हामी चाहिँ प्रार्थना र वचनको सेवामा निरन्तर लागिरहनेछ, तपाईँ अरूहरूले चाहिँ अरू कामहरू गरिदिनुहोस्, डिकनहरूले चाहिँ यो अरूहरू जहाँ जता हेरिदिने, अनि यहाँ विधवाहरूलाई खुवाउने, अनि आर्थिक सङ्कलन यो ठिक ठाउँमा प्रयोग गर्ने, यस्तो काम चाहिँ हामीलाई भार हुन्छ, हामी चाहिँ प्रार्थना र वचनको सेवामा निरन्तर लागिरहन हाम्रो काम हो। त्यही शब्द हो निरन्तर लागिरहन, प्रचारक, शिक्षक, पास्टर, अगुवा, एल्डर, यिनीहरूको काम के हो? यो दुईटा कुरामा निरन्तर लागिरहन, प्रार्थना र वचनको सेवामा अटुट रूपमा ध्यान दिइरहन। अनि अरू ठाउँमा पनि उल्लेख छ। त्यसैले अब यो चारवटा कुरालाई हेर्न चाहन्छौँ, जुन चाहिँ हामीलाई पनि लाभ हुन्छ, हामी पनि यो चारवटा कुराहरूमा लागिरहेको परमेश्वर चाहनुहुन्छ। नम्बर एक चाहिँ प्रेरितहरूको शिक्षामा दृढतापूर्वक लागिरहे भने छ। यरुशलेम मण्डलीसँग चाहिँ ठिक शिक्षा थियो। कसरी कसरी भने उनीहरूसँग प्रभु येशूकै आधिकारिक प्रेरितहरू थिए जसले उनीहरूलाई सिकाउँथे। उनीहरूसँग नयाँ नियम थिएन जस्तो हामीसँग छ, उनीहरूसँग पुरानो नियम मात्र थियो, तर उनीहरूलाई चाहिएको नयाँ नियमको शिक्षाहरू जुन लेखिएको थिएन त्यो चाहिँ प्रेरितहरूले नै सिकाउँथे, मुखले नै सिकाउँथे, अनि प्रभुले नै उनीहरूलाई यो शिक्षाहरू दिनुभएको थियो। अब आज चाहिँ एउटा मण्डली साँचो मण्डली हो भने उनीहरूसँग चाहिँ प्रेरितहरूको शिक्षा हुन्छ, नत्र भने त्यो मण्डली भन्ने चाहिँ उहाँको मण्डली चाहिँ होइन। त्यसले जुनसुकै हामीले ठाउँ ठाउँमा देख्छौँ साइनबोर्ड फलाना चर्च फलाना चर्च, उहाँको मण्डली हो कि होइन हामीले जान्नुपर्छ क्या। हामीले त्यहाँ भन्दै त्यहाँ गराउँदै हिँड्ने भनेर होइन भने, तर तपाईँको यहाँ सोचाइमा चाहिँ प्रभुसँग चाहिँ ठिक एक मन चाहिँ हुनुपर्छ है। यो चाहिँ तपाईँको मण्डली हो कि होइन, त प्रेरितहरूको शिक्षा छ कि छैन, यहाँ प्रेरितहरूको शिक्षा छैन भने उहाँको मण्डली हो। अहिलेको धेरै जसो मण्डलीहरूले चाहिँ झुटो सुसमाचार सिकाउँछन् र साथै अरू झुटो शिक्षाहरू पनि सिकाउँछन्। दोस्रो तिमोथीमा एकचोटि मसँग पठाउनुहोस् त, दोस्रो तिमोथी 3:16-17। दोस्रो तिमोथी 3:16-17 हामीसँग प्रेरितहरू छैनन् तर चाहिँदैन पनि, हामीलाई चाहिएको त प्रेरितहरूको शिक्षा हो, त्यो चारवटा कुराहरू मात्रै। अनि प्रेरितहरूको शिक्षा चाहिँ पवित्र शास्त्रमा छ, नयाँ नियम, पुरानो नियम त पहिले थियो, नयाँ नियममा अब लिखित रूपमा छ। अनि पावलले आफ्नो अन्तिम पत्रमा चाहिँ लेख्दैछ दोस्रो तिमोथी 3:16 सबै पवित्र शास्त्र परमेश्वरको प्रेरणाद्वारा दिएको हो अनि शिक्षाका निम्ति, भूल दोष देखाउनका निम्ति, सुधारका निम्ति, धार्मिकताको सम्बन्धमा तालिमका निम्ति लाभदायक हुन्छ, जसद्वारा परमेश्वरको जन हरेक असल कामका निम्ति पूर्ण रूपले सुसज्जित भई सिद्ध होस्। त्यसैले यस मण्डली युगमा विश्वासीहरूलाई परमेश्वरको सेवा गर्नलाई उनीहरूलाई चाहिने सबै तालिम, सबै शिक्षा अनि सबै ज्ञान, सबै प्रकाश चाहिँ यो बाइबलमा छ। नयाँ नियम जुन पुरानो नियम थिँदै थियो, नयाँ नियम छ यसमा पूर्ण रूपमा छ अनि यो परमेश्वरद्वारा नै दिएको हो। अनि प्रेरितहरूकै समयमा यो नयाँ नियम पुरै लेखियो हो अनि त्यसैले प्रेरितहरूलाई प्रभुले चुन्नु भएको एउटा महत्त्वपूर्ण कारण चाहिँ यो नयाँ नियम दिनलाई थियो। अनि प्रेरितहरूद्वारा र प्रेरितको सहकर्मीहरूद्वारा चाहिँ यो दियो प्रेरितहरूको सुपरिवेक्षणमा जस पवित्र आत्माले दिनुभयो। अब यो बुदा अन्तर्गत चाहिँ एउटा महत्त्वपूर्ण व्यवहारिक शिक्षा हेर्नेछौँ। त्यो के भने एउटा साँचो चेला कसरी चिन्न सकिन्छ, त्यो कसरी चिन्न सकिन्छ भने त्यो व्यक्ति चाहिँ परमेश्वरको वचनको अधीनमा आफूलाई सुम्पन्छ, त्यो प्रेरितको शिक्षाको मुनि आउँछ। एउटा साँचो चेला त्यस्तो हुन्छ, त्यसरी चिन्न सकिन्छ। कुनै व्यक्ति हेर्नुहोस् विश्वासी हुन्छ हो कि होइन, त
तपाईँले जान्न सक्नुहुन्छ प्रभुले भनेको कुरा उसलाई बताउँदाखेरि चाहिँ उसले चाहिँ स्वीकार्छ कि स्वीकार्दैन, अधीनतामा आउँछ कि आउँदैन। यो कुरा चाहिँ प्रभु यीशुले चेलाहरूलाई राम्रोसँग सिकाउनु भएको थियो। योहन्ना 8 अध्यायमा पल्टाउनुहोस् मसँग, योहन्ना 8:31 योहन्ना 8:31 यहाँ प्रभु येशु बोल्दै हुनुहुन्छ। तब येशुले आफूलाई विश्वास गर्ने ती यहुदीहरूलाई भन्नुभयो, तिमीहरू मेरो वचनमा लागिरह्यो भने तिमीहरू साँच्चै मेरा चेला हो। यहाँ देख्छौ कोसँग प्रभु येशु बोल्दै हुनुहुन्थ्यो, कोसँग बोल्दै हुनुहुन्थ्यो। अब राम्रोसँग हेर्नुपर्छ 31 पदमा यहाँ के भनेको छ भने विश्वास गर्ने ती यहुदीहरू भनेको छ। भनेपछि यिनीहरूले चाहिँ प्रभु येशूलाई विश्वास गरे भनेर भन्नेहरू थिए। ठ्याक्क त्यो माथि अगाडि हेऱ्यो भने 30 पदमा उहाँले यी कुराहरू गर्नुहुँदा धेरैले उहाँमाथि विश्वास गरे, धेरैजना विश्वासी भए जस्तो देखिन्छ। तर एकछिन 31 पदमा प्रभुले के भन्नुहुन्छ भने त्यो विश्वास गरे भन्नेहरूलाई यसरी भन्नुहुन्छ, साँचो चेला नहुनु पनि सक्छ तिमी। अब हो भन्ने प्रमाण चाहिँ देऊ, कसरी देऊ भने तिमीहरू मेरो वचनमा लागिरह्यो भने तिमीहरू साँच्चै मेरो चेला हो। त्यहाँबाट प्रमाणित हुन्छ तिमीहरू साँच्चै मेरो चेला हो कि होइन। उनीहरू साँचो चेलाहरू थिए त, हो भने प्रमाण चाहिँ कहाँ निस्किन्थ्यो भने उनीहरू परमेश्वरको वचनमा चाहिँ लागिरहन्थ्यो। हेर्नुहोस् पहिलो मण्डली चार कुरामा लागिरहन्थ्यो भनेर हामीले हेर्दैछौँ। पहिलो कुरा चाहिँ के थियो भने प्रेरितहरूको शिक्षामा दृढतापूर्वक लागिरहन्थे, होइन केही दिनलाई एकदम वा राम्रो भनेर पछि होइन, त्यस्तो होइन, उनीहरूले लागेको लागे झन्झन लागिरहेको। त्यसैले हामी चाहिँ यसबाट केही कुरा सिक्दैछौँ यहाँ। अब अझै यसलाई विचार गरौँ है, उनीहरू साँचो विश्वासी हुन् कि होइन। यहाँ पढ्दै गएपछि देख्छौ उनीहरू त होइन रहेछ, तिमीहरू आफ्नो बाबु शैतानबाट हो भन्नुपर्ने हुन्छ यहाँ पढ्दै जाँदा त। प्रभु येशूले योहन्ना 2 अध्यायमा पनि यस्तै परिस्थिति थियो, विश्वास गरे भन्ने थिए तर उनीहरू साँचो चेला थिएन। योहन्ना 2:23-25 योहन्ना 2:23-25 यहाँ पढ्छौ, अब निस्तार चाडमा पर्वको दिन जब उहाँ यरुसलेममा हुनुहुन्थ्यो, उहाँले गर्नुभएका चिन्हहरू देखेर, के देखेर, चिन्हहरू देखेर भनेको के देखेका थिए उनीहरूले, के हो चिन्हहरू भनेको मङ्गलजी, आश्चर्य कर्महरू देखेर, ओहो, धेरैले उहाँको नाममा विश्वास गरे। अब साँचो विश्वासी उनीहरू हेर्दै जाऊ है। तर भन्दा त हामीलाई त अब अलिकति निराश लाग्न थालिरहेछ यहाँ, तर भनिसके यहाँ है। तर 24 पद येशूले आफूलाई तिनीहरूको भरोसामा छोड्नु भएन, किनभने उहाँले सबै मानिसहरूलाई जान्नुहुन्थ्यो, अनि कसैले मानिसको विषयमा गवाही दिनु उहाँलाई खाँचो थिएन, किनभने मानिसभित्र के हुन्छ सो उहाँलाई थाहा थियो। तपाईँभित्र साँचो विश्वास छ कि छैन उहाँलाई थाहा छ, अनि बाहिर चाहिँ देखिनलाई तपाईँ साँचो विश्वासी हो भने देखिने चाहिँ कसरी हो भने तपाईँ उहाँको वचनमा लागिरहेर, यो नै साँचो चेलाको प्रमाण हो, एउटा प्रमाण हो वचनमा लागिरहन्छ भन्नेको मतलब चाहिँ उसलाई जुन वचन देखाए पनि भनेपछि यो चाहिँ हो है, मेरो गल्ती मेरो हो भन्छ उसले, उसले चाहिँ यो त होइन तर यहाँ यसले गर्दा चाहिँ त्यो त्यस्तो व्यक्ति भेटेपछि चाहिँ त्यो व्यक्ति चाहिँ साँचो चेलाको चिन्ह देखाइरहेको छैन, ऊ अलमल भएर पनि हुनसक्छ त्यस्तो चाहिँ, कहिले काहीँ शिक्षा राम्रो अलमल नभएर, तर चिन्ह चाहिँ राम्रो होइन त्यो प्रभुको वचन स्पष्ट साथ देखाएपछि एउटा व्यक्ति चाहिँ आफूलाई अधीनतामा सुन पनि ऊ नै मेरो चेला हो भनेर प्रभुले भन्नुभएको छ, अनि त्यसैले आफूलाई जान्छौँ। कतिले चाहिँ येशूलाई विश्वास त गरे तर आश्चर्य कर्म गर्नेवालाको रूपमा, कतिले प्रभु येशूलाई विश्वास गरे तर एउटा अगमवक्ताको रूपमा, कतिले प्रभु येशूलाई विश्वास गरे तर एउटा राजनीतिक मसीहको रूपमा, राजा बनाउनु पनि चाहे त्यहाँ, तर साँचो चेलाको चिन्ह के हो? फेरि त्यही योहन्ना 8 जाउँ, प्रभुले बताउनुहुन्छ यहाँ योहन्ना 8:47। अब यो बातचित चाहिँ अगाडि बढ्दै जान्छ अनि यहाँ त विवाद हुन थाल्छ है, उनीहरू त विश्वास गर्नेहरू थिए तर खै 8:47 प्रभु येशूले भन्न थाल्नुहुन्छ, जो परमेश्वरबाटको हो उसले परमेश्वरका वचनहरू सुन्छ, यसै कारण तिमीहरू सुन्दैनौ किनभने तिमीहरू परमेश्वरबाटको होइनौ। प्रभुलाई त नराम्रो नराम्रो शब्द भन्न थाल्छ, त्यसपछि त सामरी दुष्ट आत्मा लागेको भनेर भन्न थाल्छ 48 यिनीहरू साँचो विश्वासी थिएन, उनीहरू चाहिँ चिन्हहरू देखेर पेटभरि खाएर उनीहरू चाहिँ एउटा राजनीतिक छुटकाराको लागि चाहिँ त्यस्तो खालको अगुवा मात्र खोजेका थिए। 10 पनि पढ्दाउनु अनि 27 प्रभु येशूले भन्नुहुन्छ, योहन्ना 10:27 अनि आफूलाई जान्छौ, मेरा भेडाहरूले मेरो स्वर सुन्छन् अनि म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्। प्रभु येशूको साँचो चेलाहरूले चाहिँ प्रभुको वचन सुनेपछि उनीहरूले चाहिँ यो प्रभुको वचन हो भन्छन् अनि प्रभुलाई पछ्याउँछन् पनि। यहाँ उनीहरूको समग्रमा उनीहरूको जीवनलाई हेरिएको छ, सिद्ध रूपमा त केही पनि छैन प्रभुको चेलाहरू पनि, तर उनीहरू चाहिँ प्रभुलाई पछ्याइरहेका हुन्छन् लड्दै पढ्दै पनि, उनीहरू गोठालोको स्वर चिन्छन्। अनि यही योहन्ना 6:66-68 उनी पढाउँ, यहाँ देख्छौ कि विश्वास गर्नेहरू भन्नेहरू चाहिँ उहाँलाई छोड्दै हिँड्न थालेका, त्यहाँबाट थाहा हुन्छ अब यिनीहरू साँचो विश्वासी हुन् कि होइनन्। देख्नु भयो है, प्रभु येशूकै समयमा विश्वास गर्ने भन्नेहरू उहाँलाई छोडिरहेका थिए। योहन्ना 6:66-68 त्यस समयदेखि उहाँका चेलाहरू मध्ये धेरैजना पछि हटे अनि फेरि उहाँसँग हिँडेनन्। तब येशूले ती 12 भन्नुभयो कि तिमीहरू पनि जान चाहन्छौ? तब सिमोन पत्रुसले उहाँलाई जवाब दिए, हे प्रभु, हामी कस कहाँ जाउँ? अनन्त जीवनका वचनहरू त तपाईँसँग छन्। हेर्नु, साँचो चेलाहरू चाहिँ त्यो वचनहरूको पछि लागिरहन्छ, प्रभु येशूको वचनमा लागिरहन्छ, तपाईँसँग त्यो वचनहरू छन्, तपाईँको अनन्त जीवनका वचनहरू हामी अरू कहीँ पाएको छैनौँ। तर अरूहरू चाहिँ अरू के देखेर आए वचनको कारणले होइन, अनि उनीहरू चाहिँ अब पुग्यो अनि उनीहरू छोडेर गए। त्यसैले हामीले यहाँ देखिसक्यौँ, साँचो चेला चाहिँ शिक्षामा प्रभुको वचनमा लागिरहन्छ। त्यसैले यहाँ कतिजना हुनुहुन्छ, यहाँ सानाहरू पनि छन् ठुलाहरू पनि छन् है, अनि साना युवा बाबु नानीहरू चाहिँ हामीले ढिलो गर्नुहुन्न, हामीले गम्भीर साथ सानो उमेरमा प्रभुको वचन भनेर चाहिँ हामीले ध्यान दिनुपर्छ, हामीले सुन्ने मौका पाइरहेको छौँ, हाम्रो मनलाई चाहिँ जहिले पनि नरम राखौँ, कडा नबनाऊ, अब साँचो विश्वासीहरूलाई एउटा कुरा सोध्न चाहन्छु त्यसैले, किनभने यरुशलेमको मण्डलीको नमुना अनुसार चाहिँ पहिलो कुरामा उनीहरू दृढतापूर्वक लागिरहेको चाहिँ प्रेरितहरूको शिक्षामा थियो। त्यसैले साँचो विश्वासीहरू, तपाईँहरूलाई नयाँ नियमको शिक्षाहरू कत्तिको आउँछ, तपाईँलाई कत्तिको जान्नु भएको छ नयाँ नियमको शिक्षाहरू? तपाईँले जस्तो कि नयाँ नियमको शिक्षा बाइबलको बारेमा शिक्षा, बाइबलको बारेमा के सिकाउँछ? त्रिएकताको बारेमा शिक्षा, ख्रिस्टको बारेमा शिक्षा, यीशु ख्रिस्टको बारेमा, पवित्र आत्माको बारेमा शिक्षाहरू, के तपाईँले त्यो कुराहरूलाई चाहिँ अरूहरूलाई सिकाउन सक्नुहुन्छ कि सक्नुहुन्न? मुक्तिको बारेमा शिक्षा, अनन्त सुरक्षाको बारेमा शिक्षा। एकजना शारदा, अर्को शारदा छ हाम्रो, एउटा शारदा एक शारदा दुई भएर, अनि त्यहाँ शारदा बहिनी चाहिँ वर्षौंसम्म चाहिँ विभिन्न मण्डलीहरू गएर पुरा अलमल हुनुभएको थियो, अनि दिमाग पनि अलमल, जीवन पनि पुरा भद्रगोल, अनि सानोमै बिहा भएर छ नि, श्रीमान पनि बितिसकेको निसन्तान, अनि नानगढ आउन थाल्नुभयो, अनि कति महिनासम्म आइरहनु भयो, तर त्यो पुरानो शिक्षाहरूले नै उहाँलाई रोकिरहन्थ्यो। अस्ति गए गर्नुभएको थियो, यहाँबाट वचनबाट सिकाइन्थ्यो, तर उहाँले तर उहाँले पहिला सिकेको कुराहरू होइन। अनि एक दिन चाहिँ पिङ्की छैन है आज, के अरे, अनि पिङ्कीसँग कुरा गर्ने क्रममा त्यो शारदा बहिनीले भन्नुभएछ, तर विश्वासीले मुक्ति त गुमाउन सक्छ नि भनेछ शारदाले। अनि पिङ्कीले चाहिँ योभन्दा 10:27-28-29-30 पद देखाएछ, तर यहाँ प्रभुले यसरी भन्नुभएछ, अनि शारदाले त्यो पढेछ, अनि त्यही दिन चाहिँ उहाँले साँचो मुक्ति पाउनुभयो। उहाँको गएकै छ अस्ति कार्तिक महिनामा रहेछ, उहाँले चाहिँ उहाँको नयाँ जन्म बताउनु भएको। उहाँ त 6-7-8-10 वर्ष विभिन्न मण्डलीमा गएर बप्तिस्मा लिएर सिकाउने पनि भइसक्यो, अनेक भइसक्यो, तर उहाँ चाहिँ उहाँ पुरै रित्तो हुनुहुन्थ्यो, अहिले धेरै खुसी हुनुहुन्छ उहाँ। त्यसैले एउटा विश्वासीले ठिक परमेश्वरको वचन जे उहाँ अलमल भइरहेको थियो त्यसको लागि त्यो शिक्षा दिँदाखेरि प्रभुले शारदाको हृदयमा काम गर्नुभयो। एउटा बलियो मण्डली हामी हो भन्न सक्नका लागि चाहिन्छ, अहिले चाहिँ सक्ने जस्तो लाग्छ, हामी बलियो मण्डली भन्न सकिँदैन। एउटा बलियो मण्डली बाइबल अनुसार नै चाहिँ के हो भने, जहाँ चाहिँ पुरानो विश्वासीहरूले, पुरानो विश्वास खालि प्रचारकले मात्र होइन, पुरानो विश्वासीहरू भनेको सदस्यहरूले चाहिँ अरूहरूलाई जब सिकाउन सक्छ त्यो चाहिँ बलियो मण्डली हो। त्यो चाहिँ हिब्रू 5:11-14 परिभाषा हो, एकचोटि पढौँ न त्यहाँ हिब्रू 5:11-14। बलियो मण्डली भनेको त्यस्तो सदस्यहरू हो जसले चाहिँ अरूलाई सिकाउन सक्छ, पुल्पिटमै उभिएर भने होइन, तर सुसमाचार सिकाउन सक्छ, नयाँहरूलाई सिकाउन सक्छ, नयाँ विश्वासीहरूलाई च्यालापनमा अगाडि बढाउन सक्छ, दिदीबहिनीले दिदीबहिनीहरूले, दाजुभाइ दाजुभाइहरूलाई, सानो बच्चाहरूलाई सिकाउन सक्छ, यस्तो प्रकारले भन्न खोजेको। अनि यो चाहिँ हिब्रू 5:11-14 स्पष्ट शिक्षा चाहिँ यहाँ देख्छौँ। यहाँ लेखेको छ उहाँको विषयमा भन्नुपर्ने कुराहरू हामीसँग धेरै छन्, अनि अर्थ बताउनु कठिन छ, किनकि तिमीहरू सुन्नमा बोधा भएका छ, किनकि समय अनुसार त तिमीहरू गुरु भइसक्नु पर्ने थियो, तर परमेश्वरका वचनहरूका सुरुका शिक्षाहरू पो फेरि तिमीहरूलाई सिकाउन तिमीहरूलाई खाँचो छ, अनि तिमीहरू यस्ता भएको छौ जसलाई खनिलो खानेकुरा होइन तर दुधै चाहिन्छ, किनकि दुध पिउने हरेक मानिस धार्मिकताको वचनमा दिपालु हुँदैन, किनकि ऊ बालकै हुन्छ, तर खनिलो खानेकुरा पुरा बढेका मानिसहरूका निम्ति हो, जसका ज्ञानेन्द्रियहरू वशमा परिपरिकन दुवै असल र खराब खुट्याउनका निम्ति अभ्यस्त भएका हुन्छ। हामी चाहिँ यो निशाना राख्नुपर्छ, हामी पालन मण्डली चाहिँ के निशाना राख्नुपर्छ भने, हाम्रो सबै विश्वास हरेक सदस्यहरू चाहिँ कुनै न कुनै रूपले अरूलाई सिकाउन सक्ने, ठुलो समूहलाई प्रचार गर्न सक्नुपर्छ भन्ने छैन, त्यस्तो दान प्रभुले कोही कोहीलाई दिनुहुन्छ, तर एक एक सिकाउन एकदम महत्वपूर्ण छ। है भर्खर मैले उदाहरण दिएँ, पिङ्की बहिनीले शारदा बहिनीलाई त्यो ठिक वचनमा डोर्याएकोले त्यो शारदा बहिनी महिनौ भइसकेको थियो मण्डलीमा आएर, महिनौ प्रचार गरिरहेको थियौँ हामीले, तर त्यो दिन उहाँ प्रभुमा आउनु भएन। त्यसैले एक एक विश्वासी चाहिँ हामी सक्रिय हुनुपर्छ। यहाँ नयाँहरू आउँदा तपाईँहरू के गर्नुहुन्छ? नयाँहरू हुँदाखेरि दिदीबहिनीहरू नयाँ हुन्छन्, दाजुभाइहरू पनि नयाँ होला, नयाँ भन्नाले मुक्ति नपाएको व्यक्तिहरूलाई पनि नयाँ नै भन्नु, मैले पुरानो भइसकेको नयाँहरू उनीहरू नयाँ जीवन त पाएको थिएन, पुरानो भन्नु पर्ला अब। अनि त्यहाँ चाहिँ तपाईँहरू त एकदम इच्छुक हुनुपर्छ, म गएर सुनाउनु पाएन थिएँ उसलाई, दाजुभाइहरू पनि दगुरेन, अनि अब गफ गर्ने न, त्यहाँ कसलाई खाँचो छ, कसले मुक्ति पाएछन्, सानो बाबुहरूलाई पनि समय दिने दिनुपर्छ, है उनीहरूसँग भेट्ने युवाहरूलाई, अनि नानीहरू होस्, साना नानीहरूलाई होस्, अनि अरूहरूले समय दिने, आफू आफू मात्र हामी समय नबिताउँ, है त्यसको लागि पनि समय हुन्छ चाहिन्छ पनि, तर त्यस्तो गरौँ है। त्यो सिकाउने मौका हो नि त, तपाईँको कम्तीमा गवाही बाँड्ने नि त, अनि एउटा वचन बाँड्ने, अनि त्यही एउटा वचन तपाईँले बाँडेकोबाट त्यो व्यक्ति मुक्ति पाउन सक्छ। त्यो बेलाको प्रचारले उसलाई केही नछुएको, तपाईँले बाँडेकोले मुक्ति पाउन सक्छ। प्रभुले चाहिँ हरेक अङ्गलाई प्रयोग गर्न चाहनुहुन्छ, हरेक अङ्ग फरक छ, हरेकको आफ्नो विशेषता छ, प्रभुले त्यसरी बनाउनु भएको छ। त्यसैले बलियो मण्डली त्यस्तो हुन चाहिँ हामी चाहिँ लक्ष्य राखौँ। अब शिक्षा, प्रेजरको शिक्षामा लागिरहे, अझ अरू कुरा गर न, हामीलाई कतिको थाहा छ प्रार्थनाको बारेमा, कतिको शिक्षाहरू हामीलाई थाहा छ, खण्डहरू थाहा छ हामीलाई, यहाँ 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 जाने प्रार्थनाको बारेमा, ओहदा र अभ्यासको बारेमा शिक्षा कतिको हामीले चाहिँ आफ्नै लागि बुझेका छौँ र अरूलाई पनि हामीले बुझाउन सक्छौँ, एकदम महत्त्वपूर्ण छ। इनामहरू पाउनेको बारेमा शिक्षाहरू छन्, इजरायल र मण्डलीको भिन्नताको बारेमा शिक्षाहरू छन्, एकदम महत्त्वपूर्ण, मण्डली उठाइलाई लगिने रक्षकको शिक्षाहरू शिक्षाको बारेमा छ, दोस्रो आगमनको बारेमा शिक्षाहरू छन्, हामी सिकाउन सक्छौँ अरूलाई है, सङ्घर्षकालको बारेमा, ख्रिस्ट विरोधीको बारेमा, न्यायहरूको बारेमा, न्यायहरू पनि फरक फरक छन्। हामी प्रेरितहरूको शिक्षामा लागिरहने मण्डली चाहिँ हुनुपर्छ। प्रेरितहरूले यो सब सिकाउँथे है, लिखदुरमा थिएन, उनीहरू सिकाएको सिकाए, पछि चाहिँ लिखित हुन थाल्यो, जब उनीहरू चाहिँ अब मरेर जाने बेला हुन थालेपछि उनीहरू चाहिँ लेख्न थाले, अनि पत्रहरूद्वारा प्रभुले मण्डलीहरूसँग बोल्न थाल्नु भयो, अनि यो चाहिँ पारिवारिक चिठीहरू जस्तो। अनि त्यसैले एक वर्षीय चेलापनको पुस्तक राम्रोसँग जान्न आवश्यक छ, त्यसको प्रश्न उत्तर आफै गर्न सक्ने, अरूलाई पनि सिकाउन सक्ने, त्यसरी प्रयोग गर्नुहोस् त्यो, कति राम्रो कुराहरू छन् त्यसमा। अनि यहाँ त्यो त सके जस्तो अरू छ, त्यहाँ बाइबलका महत्त्वपूर्ण भिन्नताहरू भन्ने, त्यो अध्ययन गर्नु भएको छ कि छैन, बाइबलका महत्त्वपूर्ण भिन्नताहरू, सिआई स्कोफिल्डले लेखेको, वकिल थियो पहिला, पछि प्रभुमा आए अनि उसलाई चाहिँ प्रभुले प्रयोग गर्नुभयो, त्यो चाहिँ 10 अध्याय छ, महत्त्वपूर्ण भिन्नताहरू, अनि अति महत्त्वपूर्ण छ त्यो। त्यसपछि प्रयोग गर्नुपर्छ क्रम शब्द, अनि त्यसपछि पाठहरू अध्ययन गर्ने, अनि पढ्न नजान्नेहरूको सङ्ख्या फेरि अलिअलि कोही हुन थाले जस्तो छ यहाँ है, त्यसैले फेरि पनि सुरु गर्नुपर्छ कि क्या हो, बुझ्नुहोस् है, पढ्न नजान्नेहरू र पढ्न चाहनेहरूलाई चाहिँ हामी क्लास दिन्छौँ भनेर भनिरहनुपर्छ है, क्याउँ क्याउँ भन्न लागेको थियो तर मैले चाहिँ तर उनीहरूकै उन्नतिको लागि हो, एकदम महत्त्वपूर्ण छ है, पढ्न सिक्नुपर्छ भनेर, नत्र कसरी पढ्नुहुन्छ उहाँहरू बाइबल पढ्न नसकेर। त्यसैले एउटा विश्वासयोग्य मण्डली सदस्य भनेको चाहिँ को हो, अहिलेसम्मकोबाट यो पहिलो बुदा चाहिँ के रहेछ भने, त्यो विश्वासी जो शिक्षामा झन्झन बलियो भइरहेछ, उही नै हो एउटा विश्वासयोग्य फलदायी मण्डली सदस्य चाहिँ, भ्रेतहरूको शिक्षामा उयो त्यस्तो लागिरहेछ कि ऊ झन्झन बलियो भइरहेछ, बलियो कसरी भएको देखिन्छ, उसले अरूलाई चाहिँ अब चाहिँ सिकाउन सकिरहेछ, अरूलाई चाहिँ डोर्याउन सकिरहेछ, सुसमाचार, चेलापन इत्यादि। अब अरू बुद्धहरू चाहिँ प्रभुको इच्छामा भोलि हामी चाहिँ अध्ययन गर्नेछौँ. एकदम महत्वपूर्ण शब्द आउँदैछ अब, संगति भन्ने. धेरै प्रयोग गर्छ हामीले तर सायद त्यसको अर्थ पनि कहाँ उडिसक्यो होला. त्यसैले हामी चाहिँ राम्रोसँग भोलि हेर्नेछौँ, केही नयाँ कुराहरू देख्नुहुनेछ अवश्य नै, मेरो आशा छ. हुन्छ त, आज हामीले देख्यौँ प्रेरितहरूको शिक्षामा लागिरहे भन्ने कुरा, अनि साँचो विश्वासीलाई चिन्ने चाहिँ कसरी हो भने यो वचनमा ऊ लागिरहन्छ. प्रभु यीशुले त्यही भन्नुभयो.